गजल का गुलाबी भागहरू तपाईका शेर अनि हाम्रा सुरहरू गजल को भाकामा आफूलाई चुरलुम्म डुबाउने गजल सर्जकहरू विश्व गजल वाङ्मयको सुन्दर गजल बस्ती गजल सुधा तपाईको आफ्नै सखा सुवास अगमसँग
कार्यक्रम गजल सुधा
उत्थानको निम्ति स्रष्टा र सृजनाको सम्मान गर्दै थालिएको गजलको एउटा पृथक यात्रा गजलको एउटा पृथक अभियान गजल सुधाको आजको यो नूतन अनि फरक अङ्कमा हृदयको अन्तरबाट साँच्चै तपाईँलाई स्वागत सखी गजल सुधाको यी वसाईहरूमा हामी कहिलेकाहीँ गजलका अग्रज सर्जकहरूसँग बसेर गजलको बारेमा भलाकुसारी गर्ने गर्छौँ हामीले अघिल्ला धेरै वसाईहरूमा तपाईँका गजलहरू सुन्यौँ र धेरै साथीहरूले गजलको बारेमा जिज्ञासा राखिरहनु भएको हामीले पायौँ गजलको बारेमा अनभिज्ञता अझै पनि धेरै रहेको पायौँ हामी विशेष गरेर गजल विधाप्रति समर्पित भएको हुनाले गजलको बारेमा गजलको बहानामा यी कुराहरू गर्ने गर्छौँ र गजल विधालाई उठाउन हामी लागि परेका छौँ आज हामीसँग हुनुहुन्छ एकजना गजलका अग्रज सर्जक उहाँसँगको सुन्दर कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ उहाँ हुनुहुन्छ प्राध्यापक साहित्यकार गीतकार र गजलकार पनि भर्खरै उहाँले गजलमा विदाबारे दिने सक्नुभएको छ डाक्टर पनि भन्नुपर्छ उहाँलाई तर डाक्टर जोड्न मन लाग्दैन डाक्टर नजोडिकन उहाँका शब्द उहाँका नाम यसै प्रिय लाग्छन् कृष्णहरि बराल हजुर गीतकार गजलकार कृष्णहरि बराल आज हामीसँग हुनुहुन्छ यति बेला फोन सम्पर्कमा उहाँ हामीसँग आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्नु अघि एउटा उहाँले रचना गर्नुभएको गैरी सुरेशको होइन कुन्ती मुक्तानका श्रीमान शिलबहादुर मुक्तानको सङ्गीतमा रहेको कुन्ती मुक्तानको स्वरमा रहेको एउटा सुन्दर गजल सुनाउँछु अनि त्यसपछि बल्ल उहाँसँग कुरा गरौँला
थाकिन्न रहेछ कहिले उकालो चढ्दा पनि थाकिन्न रहेछ कहिले थाकिन्न रहेछ कहिले उकालो चढ्दा पनि
सकिन्न रहेछ कहिल्यै उकालो चढ्दा पनि। यो प्रेमको प्यास, मायाको प्यास अलि बेग्लै खालको हुन्छ। प्रिय साथी, तपाईँ गजल सुधाको यो सुन्दर अङ्कमा हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ साहित्यकार, गजलकार डाक्टर कृष्णहरी बराल। आउनुहोस्, उहाँलाई यो बसाइमा स्वागत गरौँ। सर नमस्कार।
नमस्कार,
सन्चै हुनुहुन्छ?
हजुर, ठिक छु।
खाना साना खाएर आराम गर्ने बेला भएको छ होला है यति बेला?
यस्तो होइन, कम्प्युटरमा नेटमा छु
कि। ए हजुर, ए अध्ययन गर्दै हुनुहुन्छ नेटमा। तपाईँको पिएचडीको थेसिसमा पुस्तकहरू भन्दा बढी नेटकै चाहिँ सन्दर्भ सामग्रीहरू प्रयोग भएको देखिएको छ होइन? त त्यसैले आज पनि तपाईँ नेटमै झुन्डिरहनु भएको छ।
हजुर, यहाँ अब विभिन्न सामग्री पनि खोज्नु छ, फेरि इमेलहरूको पनि जवाफ दिनु पर्नेछ धेरै।
ए हजुर हजुर, ए
गर्दा पनि हो।
हामीले अन्तमा बिर्सन पनि सक्छौँ, सम्झेको बेलामा भनिदिइहाल्न मन लाग्यो। तपाईँलाई धेरै साथीहरूले जिज्ञासा राख्न चाहनु पनि हुनसक्छ। तपाईँको मेल एड्रेस भन्नुहोस्, मिल्छ भने भनिदिनुहोस् न।
मेरो बारेका कुराहरू पनि त्यहाँ छन् है, र मेरो मैले लेखेका पुस्तकहरू पनि त्यो त्यसमा राखिएको छ अघि।
हजुर हजुर,
बारेमा
यो तपाईँको वेबसाइट भयो, अनि तपाईँको मेल एड्रेस दिनुहोस् न।
ksbaral@yahoo.com
@yahoo.com सेम कुरा, BARL है?
KSBARL@yahoo.com।
तपाईँको नजिकमा त्यहाँ रेडियो छ कि जस्तो छ, अलि आवाज आइरहेछ, त्यो अलिक पर हटाइदिनुहोस् न त्यसलाई है।
रेडियो भन्दा कम्प्युटरको स्याहा होला, ठिकै छ, अब पनि पर गएँ।
हजुर ठिक छ।
हजुर,
के हेर्दै हुनुहुन्थ्यो अहिले कम्प्युटरमा?
अहिले त म त्यहाँ छोरासँग च्याट पनि गरिराखेको थिएँ।
ए हजुर,
अहिले अमेरिका टेक्सासमा छ।
ए हजुर हजुर,
अहिले त च्याटमा अनलाइन थियो कि,
कुरा गर्दै
त्यो पनि गर्दै थिएँ। अनि त्यसपछि कतिपय सामग्रीहरू मलाई त्यो खोज्नुपर्ने थियो, क्रिटिसिजमहरूको त्यो पनि खोज्दै थिएँ। अनि इमेलको पनि केही जवाफहरू त्यो आइरहेको।
पिएचडीको थेसिस सकिएको छ, दिनुभयो, भाइबामा कस्ता खालको प्रश्नहरू भए, कतिको रमाइलो भयो भाइबा दिँदाखेरि?
भाइबा खासै भएन, अब त्यो भने अनुसन्धान अब गजलमा त मैले गरेको होइन। अब गजल के हो, गजल कस्तो हुन्छ, कहाँबाट उठ्यो, कसरी विकसित भयो, यो गजल र गीतमा के फरक हुँदो रहेछ, गजल र कवितामा के फरक हुँदो रहेछ, यस्तै प्रश्नहरू हो। त्योदेखि बाहेक अब यो थेसिसको साइज अलिक ठुलो थियो मेरो, अनि त्यो थेसिसको साइज किन बर्ता मोटो हो भन्ने प्रश्न पनि कसैले गर्नुभयो होइन। अनि मैले भने यो युनिभर्सिटी अनुसारको फरक फरक मान्यता छ, कति मोटो हुने नहुने भन्ने बारेमा अब हामी कहाँ त्यस्तो कुनै बन्धन पनि छैन। मोटो भनेर कुरो दोहोऱ्याएर मोटो भएको होइन, होइन कुरोलाई कम्प्लिट पुरा गर्नको लागि यति भएको हो भनेर बताएँ मैले। कसैले यो प्रविधि यो यसको कसरी एक्सट्र्याक्ट कसरी लेख्नुभयो भन्नुभयो, मैले विभिन्न यो यो प्रोसेस लगाएको छु भने इमेलमा मैले चाहिँ यो सिस्टमले यसलाई लेखेको छु, यसमा चाहिँ यो एमएलए सिस्टम छ, यस किसिमले सबै कुरो बताएँ अघि। तर खास के भने नयाँ विधाको जो बस्नुभएको थियो उहाँले पनि एकदम जागरुक भएर एकदम उत्सुक भएर सोध्नुभयो।
अनि तपाईँको पिएचडी सकिसकेपछि विशेष गरेर हामी गजललाई माया गर्नेलाई के अपेक्षा गर्छौँ भने, नेपाली साहित्यका हामी विद्यार्थीहरूले विशेष गरेर कलेजमा पढ्दाखेरि अथवा स्कुलमा पनि अब गजललाई पनि हामीले पढ्न पाउँछौँ कि भन्ने अपेक्षा आशा रहन्छ हाम्रो, के छ यसमा चाहिँ? अब तपाईँहरूको के, तपाईँको पिएचडी पछि त्यो त्रिभुवन युनिभर्सिटीले कस्तो खालको विचार व्यक्त गर्यो?
पिएचडी नहुँदैखेरि पनि मास्टर लेभलमा केही गजलहरू त छँदैछ कोर्समा होइन?
हजुर,
अलिकति पढ्दा थप्ने कि नथप्ने भन्ने कुराको लागि पहल गर्ने हो।
हजुर,
डिएमै पनि मोतीराम भट्टहरूको, समूह प्रसाद ढुङ्गेलहरूको गजलहरू केही पढेकै छ,
हजुर,
आइएमा पनि पढेकै छ।
गजल सुधा
पिएचडी नहुँदैखेरि पनि मास्टर लेभलमा केही गजलहरू त छँदैछ कोर्समा होइन? अलिकति पढ्दा थप्ने कि नथप्ने भन्ने कुराको लागि पहल गर्ने हो। डिएमै पनि मोतीराम भट्टहरूको, समूह प्रसाद ढुङ्गेलहरूको गजलहरू केही पढेकै छ, आइएमा पनि पढेकै छ। मैले त त्यो
स्कुल लेभलमा चाहिँ छैन नि होइन,
तल मैले नेपाली दीपिका भन्ने पुस्तक लेख्दाखेरि एक दुईवटा गजल मैले कति कक्षा सातिर कतै पनि राखेको थिएँ।
हजुर हजुर,
मैले आफूले लेखेको बुकमा चाहिँ त्यो चाहिँ अब त्यो के हुन्छ भने त्यसतिर अलिकति मान्छेलाई नोटिस हुनु पर्यो, धेरैलाई गजल के हो गीत के हो पनि थाहा होइन कसैले, पहिले मलाई लाग्छ कति पहिले गजल नै सिलेबसमा राख्दाखेरि पनि त्यो कवितै भनेर राखे पनि हुनसक्छ, त्यो पनि हुनसक्छ, तर अब केही सचेतता बढ्ला भन्ने आशा गरौँ।
गजलको बारेमा कुरा गर्दा हामी विशेष गरेर गजल र सङ्गीत गजल गायनको बारेमा बढी कुरा गर्न रुचाइरहन्छौँ, हामीलाई गजल लेख्ने लेखेर फोनबाट गजल सुनाउने धेरै साथीहरूले गजलमा रुचि भएको, गजल लामो समयदेखि लेखिरहेको, करिब 2-3 वर्षदेखि लेखिरहेको, 3-4 वर्षदेखि लेखिरहेको बताउनुभयो, तर लेखेको गजलहरू सुन्दाखेरि चाहिँ अक्षरमा एकरूपता एकदमै सबैभन्दा कम देख्यौँ हामीले, र काफियामा पनि अत्यन्तै असहज सजगता नभएको एकदम असजगता देखियो होइन, त्यो खालको हामीले चाहिँ देखेका छौँ यहाँ गजल वाचन गर्ने साथीहरूमा त्यो खालको समस्या देख्छौँ। गजल लेखनको बारेमा एक्चुली सजिलोसँग हजुरले भनिदिनुहोस् न।
यो त कस्तो भने गजलै लेख्न भनौँ न, प्रारम्भिक चरणमा गजल लेख्न सिक्नको लागि त धेरै कठिन चाहिँ छैन, त्यसको फर्मेट भनौँ न
हजुर,
एउटा हामीले छन्द अलिकति बुझ्नुपर्छ,
त्यो
छन्द पनि अब हामीले क्वान्टिटेटिभ मिटर भन्छ अङ्ग्रेजीमा, हामीले मात्रिक या वर्णमात्रिक भन्नु भन्दा बढी ठिक होला, हाम्रो भनौँ न संस्कृतमा भएका छन्दहरू जस्तो, त्यो किसिमको सिस्टम के हो, हरेक पङ्क्तिमा बराबरी अक्षर हुनुपर्छ र त्यो बराबरी अक्षरमा पनि जुन क्रममा भनौँ न मास्टर पङ्क्तिमा रसदीर्घको क्रम छ त्यही रसदीर्घको क्रम चाहिँ त्यो अरूमा पनि हुनुपर्छ भन्ने एउटा मान्यता त्यो रह्यो। अनि अर्को मान्यता चाहिँ ठिकै छ, अब लघुगुण मिलाउन सकिन्न सबैमा भने बराबरी अक्षर चाहिँ बनाउनु र विश्राम चाहिँ मिलाउनु भन्ने एउटा अर्को आधार त्यो भयो।
हामीले सामान्य रूपमा भाषा सामान्य भाषामा लघु गुरु भन्ने पनि नबुझ्ने साथीहरूको लागि भन्दाखेरि ह्रस्व दीर्घ मिले पनि नमिले पनि कमसेकम जति अक्षर माथि पहिलो पङ्क्तिमा 19-20-16 जति प्रयोग गरिन्छ त्यति नै दोस्रो पङ्क्तिमा पनि एउटा शेरमा चाहिँ बराबर शब्द भन्नु
पर्यो। माथिल्लो पङ्क्तिमा 14 अक्षर छ भने सबैमा 14 अक्षर हुनु पर्यो
हजुर,
अनि माथिल्लो पङ्क्तिमा विश्राम जहाँ पर्छ नि विश्राम भनेको एकछिन रोकिने ठाउँ, जस्तै अब उदाहरणको लागि थाकिन्न रहेछ कहिले भनेर कहिलेमा रोक्यो नि, उकालो चढ्दा पनि बिरतीमा त ओहोमा ओहोमा रोक्यो नि, त्यस्तो किसिमको रोकिने ठाउँ चाहिँ मिलोस्।
त्यो भनेको त सङ्गीतको कुरा भयो नि होइन र?
होइन होइन, छन्दभित्रैको त्यो विश्राम भन्छ नि, विश्राम उपविश्राम या अङ्ग्रेजीमा पज भन्छ होइन, त्यो छन्दभित्रको कुरा हो, त्यो सङ्गीत मात्रै होइन, त्यहाँ कहिले काहीँ कर छ कि अब मध्य विश्राम गएर चाक्क कटेर अर्कोतिर गयो भने
फेरि 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 सजिलोसँग भनिदिनुहोस् न, अब सामान्य रूपमा गजल लेख्न मात्रै चाहनेहरूको लागि फेरि भनिदिनुहोस् त एक्चुली सर। र
जस्तै म एउटा उदाहरण के दिन्छु भने त्यो विश्रामको लागि अप्ठ्यारो छ भने नि
हजुर,
अब के गरी भनौँ भनेदेखि अनार बाना बाँपका लहर खोलेर हाँसन भन्ने मुना मदनको छन्द छ नि
हजुर,
अनार बाना 3-2 छ हगि
हजुर,
अनार 3 अनि दाना 2, अनार दाना फेरि दाँतका 3 लहर 2 खोलेर हाँसन 3-3 छ त्यो माथि 3-2-3-2-3-3 को क्रममा आएको छ अक्षर होइन, अब तल चाहिँ अब तिमीले हाँसे
होइन,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसनमा, हाँसे तिमीले गर्यौँ हामीले के गरी त्यो राख्छ भने हाँसे ती भएपछि मिले अर्कोतिर जान्छ नि है होइन, त्यो चाहिँ विश्राम भङ्ग भन्छन् क्या त्यस्तोलाई चाहिँ, त्योतिर पनि जस्तै तिमीले हाँसे भन्दा चाहिँ तिमीले 3 भयो, हाँसे 2 भयो, त्यो मिल्यो फर्मेस, अब त्यहाँ नभनेर हाँसे 3 मिले गर्यो भने त ब्रेक ब्रेक भयो नि शब्द, त्यो प्रकारको गल्ती नहोस् भन्ने मान्यता हो।
एउटा एउटा कुरा म तपाईँलाई एउटा गजल सुनाउँछु है, त्यसो भए डाक्टर घनश्याम निपाने सरको एउटा गजल छ, के लुकेको सजल ती नयनमा म देखिरहेछु गजल ती नयनमा, 3-3-3-3 रोकिएको यसमा चाहिँ मिल्यो, अब अब स्थायीमा अन्तरामा तलाउ कहाँ धा उनु फुल खोज्दै, अब यहाँ धा उता गयो, 3 चाहिँ धा भयो अनि तल आएर फेरि उनु भयो, यो मिलेको होइन त्यसो भए त,
त्यो विश्राम गडबड भयो,
विश्राम गडबड यद्यपि यसमा फेरि छन्द मिलेको छ, फेरि
त्यो छन्द मिल्छ, छन्द त के हो भने लघु गुरु मिलेपछि त मिलिहाल्यो, शब्द चाहिँ कट्यो होइन, त्यो मोतीराम भट्टमा पनि छ, अब यो त के हुन्छ भन्नुहुन्छ भने छन्दमा केही कठिनाइहरू चाहिँ पक्कै पनि छन् त्यसलाई मिलाएर ठ्याक्क ल्याउन, तर ल्याउन सक्नु चाहिँ राम्रो।
अब सामान्यतया हामीले बुझ्दाखेरि जति अक्षरको पहिलो पङ्क्ति छ हजुर,
पहिलो पङ्क्तिमा जति अक्षर छ
त्यति नै तलसम्म आउनु पर्यो,
यसो सुभाषजी, फेरि अक्षर भनेको त्यो आँखाले हेरेर गर्ने होइन, उच्चारण गरेर गर्नु पर्यो,
उच्चारण गरेर
उच्चारण जस्तै भनौँ न अब लहर शब्द छ नि लहर उच्चारण गर्यो भने तीन अक्षर हुने भयो लहर गर्यो भने
दुई अक्षर भयो खुट्टा काटियो
हजुर उच्चारण अनुसार काउन्टिङ गरेर अक्षर चाहिँ बराबरी हुनुपर्छ अहिलेसम्म पनि संसारमा
भनेपछि उच्चारण गर्दाखेरि कहिले काहीँ मिल्यो भने सोह्रको ठाउँमा सत्र अथवा सत्रको ठाउँमा अठार पनि कहिले काहीँ पर्न पनि सक्छ है
काउन्टिङ गर्दाखेरि त अठार भनेर भएन उच्चारण गर्दा सोह्र भयो
ए उच्चारणमा सोह्र पर्दे भयो
उच्चारणमा चाहिँ सोह्र छ माथि भने सोह्र नै पर्नु पर्यो
हजुर
तर त्यो काउन्टिङ गर्न आँखाले हेरेर गर्ने होइन त्यो तपाईँलाई के छ भने कवितामा या यो गजलमा गीतमा के हुन्छ भने त्यो जुन चाहिँ पोएटिक प्रोनाउन्सिएसन हुन्छ क्या
हजुर
काव्यात्मक उच्चारण हुन्छ काव्यात्मक उच्चारण भनेको हामीले छन्द मिलाउनको लागि लहर पनि भन्न सक्छौँ लहर पनि भन्न सक्छौँ होइन
भनेपछि अक्षरको संरचना मिल्न पर्यो एउटा कुरा मूल रूपमा
तर हामीले खुट्टो काट्न पनि सक्छौँ नकाट्न पनि सक्छौँ दुइटैमा छुट छ कविता
हुन्छ सर हामी फेरि पनि तपाईँसँग सम्पर्कमा आउनेछौँ यति बेला पनि विज्ञापनमा जान्छु विज्ञापन पछि फेरि पनि सम्पर्क गर्नेछौँ
गजल का गुलाबी भाकाहरू तपाईका शेर अनि हाम्रा सुरहरू गजल को भाकामा आफूलाई जुलुममा डुबाउने गजल सर्जकहरू विश्व गजल वाङ्मयको सुन्दर गजल बस्ती गजल सुधा तपाईको आफ्नै सखा सुभाष अगमसँग
कार्यक्रम गजल गजल सुधा सुधा
गजल सुधाको यो सुन्दर बसाइमा हुनुहुन्छ प्रिय सखा र सखी तपाईँसँग छु म सुभाष अगम र आज हामी गजल लेखनको बारेमा डाक्टर कृष्ण हरि बरालसँग केही कुराकानी गरिरहेका छौँ गजल लेखन कसरी हुन्छ तपाईँको मस्तिष्कमा सुन्दर गजलहरू फुरिरहेको बेलामा त्यसलाई सूत्रबद्ध गरेर राम्रोसँग शब्दका गुच्छाहरू बनेर कागजका क्यानभासहरूमा उत्रिनु भन्ने हाम्रो चाहना हो त्यही चाहना अनुरोध तपाईँसँग कुराकानी सुनाइरहेका छौँ कृष्ण हरि बरालसँगको कुराकानी यति बेला हामीसँग फेरि पनि उहाँ सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कृष्ण सर
गजल सुधा
हामी अघि चाहिँ संरचनाको सामान्य अक्षरको संरचनाको मात्र कुरा गर्दैथ्यौँ त्यसपछिको कुरा भनिदिनुहोस् न
हजुर पहिलो त मैले अघि भने हरेक पङ्क्तिमा माथिदेखि तलसम्म एउटा गजलमा एउटै छन्द हुनुपर्छ अर्थात् कम्तीमा पनि बराबरी बराबरी अक्षरहरू हुनुपर्छ भन्ने मैले बताएँ अब दोस्रो कुरा के भने त्यो दुई दुई पङ्क्ति को अनुच्छेद हुनुपर्छ त्यसलाई हामी शेर भन्छौँ
हजुर संस्कृत पहिलो एउटा पङ्क्ति दोस्रो एउटा पङ्क्ति त्यो दुईटा मिलेर त्यसको तिनीहरूको योग चाहिँ एक शेर हो
पङ्क्ति मिलेर एउटा शेर
एक शेर भन्छ र एक शेर पहिलो एक शेर पछिमा चाहिँ शेर पछिका अन्य शेरहरूलाई के भन्ने
सबै शेरै हो पहिलो माथिल्लो शेरलाई भन्न चाहिँ मतला भन्छ
हजुर
अनि त्यसपछि सबैभन्दा तल्लो मक्ता भन्छ
बीचका चाहिँ सबै शेरहरू
बीचका शेरहरू बीचका मध्य भाग भएको
हजुर
भनौँ न गजलमा जम्मा तीन भाग हुन्छन् एउटा मतला भाग
हजुर
अनि एउटा मकता भाग सबभन्दा अन्तिमको
हजुर
र बीचका भागहरू चाहिँ मध्य भाग भनौँ
हजुर
अब माथिल्लो मकता भागमा चाहिँ एउटा मात्रै शेर धेरै हुन्छ कहिले काहीँ दुईटा पनि हुन सक्छ मतला भागमा
हजुर
अनि त्यो किन छुट्टियो भन्नुहुन्छ भने त्यो मतला भनेको वास्तवमा इन्ट्री पोइन्ट हो, त्यो एउटा प्रवेशद्वार हो एउटा गजलको, र त्यसले धेरै कुरो सङ्केत गर्छ श्रोतालाई।
हामी अक्षरको संरचनाको कुरा गर्यौँ, त्यसपछि अनुप्रास मिल्नुपर्ने कुरा
भन्दैछु, अनि मतलाले धेरै कुरो सङ्केत गर्छ। मतला भने माथिको पहिलो शेर या कहिलेकाहीँ दोस्रो शेर पनि भनौँ न। त्यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने अनुप्रासको कुरो, अब अन्त्यानुप्रासतिरै जाउँ हामी पहिले। अन्त्यानुप्रास चाहिँ दुईटा माथिको पङ्क्ति मिल्नु जरुरी छ, त्यसलाई हामी दुईटा मतलामा भएका दुवै पङ्क्ति चाहिँ अनुप्रास युक्त हुन्छन्, अनुप्रास युक्त हुन्छन्। अब त्यसलाई रडिफ पनि आएको छ पछाडि, अनुप्रासभन्दा पछाडि दोहोरिने शब्द पनि आएको छ भने त्यसलाई उपान्त्य अनुप्रास पनि हामी भन्न सक्छौँ। नाम चाहिँ होइन, रडिफ छैन भने त्यो अन्त्यानुप्रासै हो। तैपनि अहिले यति मात्रै बुझौँ, अन्तिम माथि मतलाको या सबैभन्दा गजलको पहिलो शेरको दुईटा पङ्क्ति अनुप्रास युक्त हुन्छन्।
त्यो अनुप्रास पनि भन्ने नबुझ्ने साथीहरूलाई सामान्यतया ऱ्याङ्को ठ्याङ मिल्नु पर्यो, होइन
टुक
मिल्नु पर्यो, माया भनेपछि तल चाहिँ छाया आउनु पर्यो,
आउनै पर्यो, गर्छ भन्यो भने झर्छ आउनै
पर्यो,
तरेर हो भने झरेर या मरेर आउनै पर्यो। त्यो माथिको दुईटामा चाहिँ त्यो अनुप्रास या टुक मिल्नु पर्यो।
एउटा उदाहरण भनिदिनुहोस् त।
हजुर, जस्तै भनौँ न, थाकिन्न रहेछ कहिले उकालो चढ्दा
चढ्दा पनि
पिरतीमा त ओहो चिप्लेर लड्दा पनि
लड्दा पनि
चढ्दा र लड्दा
हो, यस्तै गरेर मिल्दै आउनु पर्यो
अनुप्रास, यसै गरी माथिका दुईटा पङ्क्तिमा मिल्नु जरुरी छ।
अनि त्यो पनि पनि भनेर जुन अन्तमा आयो नि त्यो चाहिँ रदिफ,
रदिफ भयो, पछाडि दोहोरिएको कुरो चाहिँ रदिफ भयो,
रदिफ।
अनि त्योभन्दा मुनितिर जब अरू शेरमा जान्छौँ हामी, मास्लो मतलालाई छोडेर तलतिर जान्छौँ,
दुईटा पङ्क्तिको एक शेरलाई छोडेर तेस्रोमा प्रवेश गर्यो अब हामी,
तेस्रो पङ्क्ति दुईटा पङ्क्तिको एउटा शेर भयो माथि,
हजुर।
अब अर्को शेर भयो, अरू दुई दुईवटा ग्रुपमा जान्छौँ,
हजुर हो,
त्यो दुईटामा जाँदाखेरि अरू शेरमा चाहिँ त्यो माथिल्लो पङ्क्ति चाहिँ कुनैसँग पनि अनुप्रास मिल्दैन, टुक मिल्दैन, टुक मिल्दैन
पहिलो पङ्क्ति चाहिँ,
हजुर। अनि त्यसको दोस्रो पङ्क्ति गएर फेरि माथिकै सबभन्दा पहिलो नम्बरकै मतलासँग टुक मिल्छ,
जस्तै अब फेरि सुरुदेखि पढ्दै
जाउँ, फेरि थाकिन्न रहेछ कहिले उकालो चढ्दा पनि पिरतीमा त ओहो चिप्लेर
लड्दा पनि, यो
मिलेको थियो त्यहाँ,
हजुर सकियो।
त्यहाँभन्दा मुनिको शेरमा अब हामी जान्छौँ, पुतली हो कि आफू बत्ती पो हो कि माया, माया नै गएर वहाँ चढ्दासँग मिलेन, बत्ती पो हो कि माया जाउँ त्यही नै लाग्छ कखेता डर्दा पनि, त्यो माथि चढ्दासँग
फेरि डर्दा ऱ्याङ्को ठ्याङ मिल्न आयो, यसैलाई नै काफिया भनिन्छ।
माथिको दुईटा पङ्क्तिमा अनुप्रास मिल्नु पर्यो, काफिया मिल्नु पर्यो, अनि त्योभन्दा मुनिका जुन शेरहरू छन् दुई पङ्क्तिका ग्रुपहरू छन् तिनमा चाहिँ मास्लो मास्लो पङ्क्तिमा नमिल्ने भयो, र दोस्रो दोस्रो पङ्क्ति तल्लो तल्लो पङ्क्ति चाहिँ सबै फेरि माथिकै मतलासँग गएर मिल्नु पर्यो। यो गजलको चाहिँ जबरजस्त संरचना हो। यसबाट हामीले के हेर्नुपर्छ भने गजलमा एउटा मिल्नै पर्ने कुरो त्यो एउटै छन्दमा आउनुपर्छ नम्बर एक, अनि त्यो काफियाको चाहिँ त्यो अघि हामीले भने जस्तै गरी त्यो अनुप्रास या काफिया या टुक मिल्नुपर्छ, नत्र भने गजल हुँदैन। त्योदेखि बाहेक अर्को एउटा कुरो छ सबैभन्दा महत्त्वपूर्ण कुरो, त्यो गजल चाहिँ गजलका जतिवटा शेर छन् त्यतिवटा शेर चाहिँ मुक्तक जस्तै अर्थ पुरा गर्ने हुनुपर्छ। अब मतलामा भनेको कुरो त्यो तानेर लगेर अर्को अर्को शेरसँग जोड्न पाइँदैन। जस्तै भनौँ नि, तिमीले मलाई तिमी मलाई माया गर्छौ भने तिमी मेरो लागि मर्छौ भने, होइन, तिमी मलाई माया गर्छौ भने एउटा भयो, तिमी मेरो लागि मर्छौ भने मिल्न त मिल्यो नि, गर्छौ र मर्छौ, तर कुरो त पुरा भएन
भएन
त्यसपछि के हुन्छ त भनेर फेरि तल्लामा भन्नु पर्यो नि त, म पनि तिमीलाई माया गर्छु या म पनि तिम्रो लागि मर्छु, यस्तो भन्न पाइँदैन। त्यसरी जब हामी भन्छौँ त्यसरी भन्दाखेरि चाहिँ त्यस्तो खालको जुन विधा छ त्यसलाई चाहिँ कता भन्छौ, कता बगल होइन कता भन्छ कि, त्यसले गर्दाखेरि त्यो एउटा शेरमा त्यो त्यही पुरा हुनु पर्यो,
भन्न खोजेको कुरा प्रष्ट हुनु पर्यो,
हजुर, त्यो अर्थको दृष्टिले पनि पुरा हुनु पर्यो, व्याकरणका दृष्टिकोणले पनि पुरा हुनु पर्यो।
हो, त्यसपछि अर्को कुरा गजलमा चाहिँ अब लेख्ने कुरा त थाहा भयो, तर लेख्दाखेरि यहाँ कतिपय साथीहरूको गजलमा कस्तो पाउँछ भने अङ्ग्रेजी शब्दहरूको प्रयोग हुन्छ,
हजुर,
तिम्रो फेसनले गर्दा अथवा तिम्रो ऐना समथिङ बसमा चढेर कम्प्युटरमा बसेर यस्ता कुराहरू, त्यसपछि तपाईँको अनि अप्ठ्यारो शब्दहरू,
यसो हो कुरो चाहिँ,
यी कुरालाई कसरी हेर्ने,
यो चाहिँ के हो भन्नुहुन्छ भने अब त्यहाँ कम्प्युटर शब्द आयो भन्ने बित्तिकै त्यो गजल भएन भन्न चाहिँ मिल्दैन,
तर गजल गायनको दृष्टिले गजल गजल त गाउनलाई मिल्ने विधा भनेर भन्ने गरिन्छ होइन हामीले त्यो कुरामा कमजोर दृष्टि
मिल्ने भनेको त गाउन मिल्नको लागि त लयको कुरा भयो होइन अनि एउटा शाब्दिक कोमलताको अलिकति टाइट गरेर कन्सोनेन्ट क्लस्टर भन्छौँ क्या एकदम त्यो खुट्टो काटिएका वर्णहरू ज्यादै भयो भने गायकलाई अप्ठ्यारो हुन्छ एउटा त्यो हो तर एउटा कुरा के भने गजल लेख्दाखेरि अब आगन्तुक शब्द चाहिँ प्रयोग गर्न पाइँदैन भन्ने कडा नियम त छैन हामीले भन्ने के हो भने मोटामोटी चलन चल्तीमा नभएका या हामीले भनौँ न हामीले कैयौँ आगन्तुक शब्द प्रयोग गरेकै छौँ नि त हामीले प्रयोग नगर्ने खालका त्यस्ता खालका आगन्तुक चाहिँ नचलाउँ भन्ने एउटा भाषिक भाषाविदहरूको आग्रह हो होइन तैपनि त्यहाँ पनि पोएटिक लाइसेन्सको कुरो छ काव्यात्मक अनुमति पत्र भन्छौँ नि हामी त्यो मिलाउनको लागि अब जेलमा हामी अब जेल त लेख्छौँ नि त अङ्ग्रेजी नै हो नि होइन फेल भए पनि लेख्न सक्छौँ जेलमा जेल हालेर होइन अब त्यो ल्याउन सक्ने छुट पनि छ सकेसम्म हाम्रो भाषामा नचलेका त्यस्ता शब्द नल्याउँ भन्ने आग्रह हो त्यसकारण कम्प्युटर हुनु बस हुनु यसले गजल हुँदैन भन्ने भएन
गजलका गुलाबी भाकाहरू तपाईका शेर अनि हाम्रा सुरहरू गजलको भाकामा आफूलाई चुर्लुम्म डुबाउने गजल सर्जकहरू विश्व गजल वाङ्मयको सुन्दर गजल बस्ती गजल सुधा तपाईको आफ्नै सखा सुवास अगमसँग
कार्यक्रम गजल सुधा।
तर कुरो के भने गायनको लागि चाहिँ सामान्यतया संसारमा
अब यस्तो भनिदिनुहोस् न गजलको प्रवृत्ति कस्तो हो त गजल कोमल विधा हो कि गजल चाहिँ कवितामा जस्तो मजाले गाली गर्न पाइने मजाले चाहिँ नारा लाउन पाइने विधा हो कि के हो त
यस्तो हो कोमल भन्ने कुरो के हुन्छ भन्नुहुन्छ भने हामी कुन भावको गजल लेख्दैछौँ होइन हामी वीर रसको रौद्र रसको गजल लेख्छौँ भने त ठाङठाङ र ठुङठुङ जस्तो शब्द आउँछ नि
ए हजुर
अनि र मूर्धन्य भन्छौँ नि हामी मूर्धन्य वर्णको प्रयोग चाहिँ रौद्र रसमा धेरै हुन्छ भनेर भन्छ क्या संस्कृत साहित्य शास्त्रले पनि
होइन
हामीले एकदम वीरताको लेख्न थाल्यौँ भनेदेखि त कोमल त हुन सक्छ होइन तर छन्द त मिल्नै पर्यो
मैले कतिपय ठाउँमा सुनेको भएकोले यो प्रश्न सोध्दैछु कि गजल विशेष गरेर कोमल विधा हो यसमा चाहिँ विशेष गरेर रौद्र अथवा चाहिँ वीर रसका गजलहरू भन्दा पनि नि शृङ्गारिक अथवा कोमल प्रकृतिका हल्का बढी लेख्दा सुहाउने भन्ने सुनेको छु
शृङ्गारको भनौँ गजलको मूल प्रारम्भ चाहिँ शृङ्गारबाटै भएको हो यसमा कुनै पनि शङ्का छैन तर यो यसरी विकास हुँदै 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 जाने क्रममा अहिले त यो कक्षमा यो विषयमा गजल लेख्नुपर्छ भन्ने नियम छैन हामी जुनसुकैमा पनि लेख्न सक्छौँ तर जहाँसम्म हामीले गाउँदाखेरि छान्ने जुन गजलहरू छन् नि ती चाहिँ बढी हामी शृङ्गारकै छान्छौँ गायकले पनि शृङ्गारकै रोजेको देखियो र अलिकति सामाजिक सन्दर्भका अलिकति सामाजिक सन्दर्भका भनौँ न त्यो क्लिष्ट त त्यति नभएका एउटा के हुन्छ भन्नुहुन्छ भने गायन भन्ने बित्तिकै त्यो पाठ्यभन्दा बढ्ता श्रव्य हुन्छ होइन तपाईँहरूले अब रेडियोबाट बजाउनुहुन्छ त्यो सुनेर चाहिँ आस्वादन गर्ने भयो नि त टोटल्ली पूर्ण रूपले श्रव्य भयो त्यहाँनेरि अब पत्रिकामा छापिएको गजल त पाठ्य पनि हुनसक्छ होइन श्रव्य हुँदाखेरि चाहिँ अब कुनै शब्द आयो त्यस्तो कठिन जटिल शब्द आयो भनेदेखि अब हामीले कहाँ शब्दको हेर्न जाने होइन तुरुन्तै भुल्नु पर्यो नि हामीमा त्यसले गर्दाखेरि सरलता गजलको एउटा धर्म हो विशेषता हो होइन सरलता विशेषता हो तर सरलताभित्र अर्थको जटिलता चाहिँ प्रवेश गर्न सक्छ फेरि सरलताभित्र पनि जटिलता हुनसक्छ यो कुरो चाहिँ हामीले छोड्नु हुँदैन एउटा भनौँ न सर्फेसमा एउटा अर्थ छ भने त्यसको अन्तरतलमा दुई तिन चार पाँचवटा अर्थ पनि वहन गर्न सक्छ गजलले त्यो हुन्छ त्यसले गर्दा गाउँदाखेरि चाहिँ श्रुति कटु नहुने हदसम्मको शब्द प्रयोग गर्नु कोमलकान्त बराबरी भन्छौँ नि हामी त्यो चाहिँ हुनु जरुरी छ यो चाहिँ पक्का हो तर अब फेरि अनि अर्को कुरा गाउनको लागि चाहिँ एउटै भावको भनौँ न मुसलसल भन्छौँ हामी माथिदेखि तलसम्म एउटै विषयमा आबद्ध भएको गजल राम्रो हुन्छ गृहको लागि तर लेख्दाखेरि त गजल बेग्लै बेग्लै विषय भनौँ न पाँचवटा सेर छ भने पाँच थरीमा लेख्न पाइन्छ भन्ने खालको छुट छ
गाउनलाई के यस्तो सम्भव होला त पाँचवटा सेरमा प्रत्येक सेरमा फरक 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 कहीँ कहीँ प्रेमको कुरा होला रे कहीँ राष्ट्रवादको कुरा होला रे कहीँ गरिबीको कुरा होला रे के त्यो गायन मिल्छ त त्यो त खिचडी भएन र
त्यही भने गायनको सन्दर्भमा चाहिँ एउटै भाव भएको
हजुर
र
पाठ्य सन्दर्भमा आएको त्यसलाई हामीले बेग्ला बेग्लै विषयलाई पनि मान्यता दिनु पर्यो नि संसारमा दिएपछि त
हजुर
होइन भन्न खोजेको त्यो तर ऊ अन्त पनि अरू देशमा पनि गाउनेले चाहिँ मुसलसल वर्गकै एउटै विषय भएकै गजल छान्छन् प्राय
ठिक छ अब लेखनको कुरामा नि सर विशेष गरेर जस्ता लेखकले पनि लेखिरहेका छन् एउटा चाहिँ तपाईँको पाँच छ क्लासमा पढ्नेदेखि लिएर डिग्री गर्नेसम्मकाले सबैले लेखिरहनु भएको छ पुराना पुराना हजुरहरू जस्ता स्रष्टाहरू पनि लेखिरहनु भएको छ लेखनको कुरामा विशेष गरेर गजल र हाइकु जस्ता विधाहरू त अलिकति अलिकति बोध प्राप्त गरेका अलिकति उचाइमा पुगेका लेखकहरूले लेख्ने खालका विधाहरू अलिकति बोध आउने अलिकति दृष्टिकोण आउने खालको विधा हो यिनीहरू त भन्ने गरिन्छ नि त तर एउटा काँचो लेखकले लेखेको त्यो त्यो के कुरा भन्नुहुन्छ यसमा
यसो यो प्रारम्भिक चरणमा लेखिएका या कम प्रतिभा भएको मान्छेले लेखेका गजल मात्रै होइन गीत कविता कथा उपन्यास सबै कमजोर हुन्छन्
हजुर
त्यो सत्य कुरा हो तर के हो भने सुरुमा एउटा पाइलो नचालिकन त हामी सगरमाथाको टुप्पामा त पुग्दैनौँ
होइन
अहिले पाँच कक्षाको बच्चाले कुनै गजल लेख्न सक्यो भने दशा पुग्दा राम्रो लेख्ला नि
तर त्यसलाई अब मिडियामा ल्याउने कि नल्याउने छापामा ल्याउने कि नल्याउने
यहाँ त के छ भने गीतैलाई पनि गजल भनेर मिडियाले ल्याइदिन्छन् अब पहिलो कुरा गजल कार्यक्रम चलाउने मान्छे सचेत हुनु पर्यो नम्बर एक कुरो होइन अधिराज्यभरिकै कुरो गरौँ न हरेक एफएमका हरेक रेडियोका गजल कार्यक्रम चलाउने मान्छेले कम्तीमा त्यसको बनोट बुझेको हुनु पर्यो त्यो गजल भयो कि भयो
यतिसम्म कि आज मात्रै म डाक्टर योगी विकासानन्दको एउटा मनोक्रान्ति भन्ने पत्रिका पढ्दै थिएँ उहाँले चाहिँ त्यहाँ धर्मको बारेमा एउटा गजल लेख्नु भएको रहेछ तर अक्षरको संरचना टोटली ड्यामेज थियो बिग्रेको थियो अब यसलाई त्यत्रो बोध प्राप्त व्यक्तिले लेखेको गल्ती कसरी
अवध हुनुभयो है त्यही हो कुरो अब त्यो त्यस्तो किसिमका गजललाई चाहिँ जुन अब भनौँ छन्दै मिलेन काफी मिलेको छैन मैले धेरै ठाउँ प्रोग्राम हुँदाखेरि यस्तो यस्तो कम्पिटिसन छ भन्नु साथीहरू आउनुहुन्छ मैले के भन्छु भने काफी नभएको छन्द पनि पटक्कै नमिलेको त्यो त्यस्ता खालका गजल अनि शेर पुरा नभएको आफैमा कम्प्लिट नभएको त्यस्तो खालको गजल चाहिँ छान्दै नछान्नु चाहिँ हटाइदिनु सुरुमै किन बेकार जजमेन्टमा ल्याउनुहुन्छ भन्छु मैले किनभने त्यो जुन हुँदै होइन त्यसलाई ल्याएर त्यहाँ हाल्नुको तुक भएन नि त्यस कारण तपाईँहरूले वास्तवमा म के भन्छु भने त्यो कुरो चाहिँ सेन्सर गर्नुपर्छ
विशेष गरेर सकेसम्म आज गजल लेखनको बारेमा सर र हामीलाई सुन्ने साथीहरूलाई चाहिँ बुझाउन खोजिरहेका थियौँ अब एकदमै छोटोमा करिब एक डेढ मिनटमा सर र माथिदेखि फेदसम्म भनिदिनुहोस् त
गजल लेख्नको लागि सबैभन्दा पहिले अब समानान्तर लम्बाइ भएका अर्थात् एउटै छन्द भएका पङ्क्तिहरू राख्नुपर्छ माथिल्लो पङ्क्तिमा जति अक्षर छ माथिल्लोमा जहाँ जहाँ रोकिन्छौँ हामी अरूमा शब्द भनौँ न अक्षरहरू त्यही त्यही ठाउँमा अरूमा पनि रोकिने व्यवस्था गर्नुपर्छ दुई दुई पङ्क्तिको एउटा अनुच्छेद छुट्याउनुपर्छ जसलाई शेर भनिन्छ अनि कम्तीमा तिन शेर म त्यो भन्छु है अब यो भनौँ न यो शास्त्रीय नियमले पाँच मान्छ कि अब तर संसारमा तिनको धेरै गजल आइसके कम्तीमा तिन शेर हुनैपर्छ त्यो तिन वा तिनभन्दा बढ्ता शेर हुनुपर्छ अनि माथिको शेरमा या पहिलो शेरमा जसलाई मतला भनिन्छ त्यसको चाहिँ दुवै पङ्क्तिमा अनुप्रास या तुक मिलेको हुनुपर्छ अनि त्योभन्दा मुनिका शेरहरूमा चाहिँ मास्लो मास्लो पहिलो पहिलोमा तुक मिल्दैन दोस्रो दोस्रोमा माथिकैसँग सबभन्दा पहिलोसँगै तुक मिल्नुपर्छ अनि त्यसपछि ती शेरहरू जुन दुई दुई पङ्क्तिका ग्रुपहरू छन् ती आफैमा पूर्ण व्याकरणका दृष्टिकोणले पनि र अर्काका दृष्टिकोणले पनि पूर्ण हुनुपर्छ ती अब त्यसमा भाव भन्छौँ नि हामी त्यो भाव पूर्ण हुनुपर्छ यत्तिकै बाहिरको बयान लेखेर हुँदैन कल्पनाको प्रयोग हुनुपर्छ र अझ राम्रो बनाउनको लागि भाषाको खेल है अलङ्कार बिम्ब प्रतीकहरूको प्रयोग पनि असाध्यै राम्रोसँग गर्नुपर्छ र थोरैमा धेरै कुरो भन्न सक्ने कुरो चाहिँ त्यो क्षमता चाहिँ हामीले अगाडि बढाउनुपर्छ गजल लेख्ने क्रममा र त्यति गर्न सक्यौँ भने हामी राम्रो गजलकार बन्न सक्छौँ
हुन्छ त सर हामी फेरि पनि अर्को अङ्कमा सकेसम्म तपाईँसँग सम्पर्क गरेर अझै गजलको बारेमा विस्तृत बुझ्ने आशा गर्छौँ सम्पर्कमा आइदिनु भयो यति राति धेरै धेरै धन्यवाद सर तपाईँलाई
नमस्कार
यति बेला हामीसँग हुनुहुन्थ्यो डाक्टर कृष्णहरि बराल सर हुन्छ त आजको यो बसाइ लगभग सकिसकेको छ तपाईँको सुन्दर साथको निम्ति ऋणी भएको छु अब अर्को हप्ता फेरि भेट्नेछौँ बलरामजीले आफूलाई मन परेको एउटा कुनै गजल बजाउँदै हुनुहुन्छ म भने बिदा हुन्छु नमस्ते